यो रेडियो नेपाल हो। अब बाबुराम तिमिल सिन्हाबाट समाचार सुन्नुहोस्। शुरूमा प्रमुख समाचार। मधेस प्रदेशमा देखिएको खडेरीको समस्या तत्काल समाधान गर्न पहल गर्ने मन्त्री परिषदको निर्णय। सुक्खाग्रस्त क्षेत्रमा खानेपानी र सिंचाईको व्यवस्था मिलाउन सांसदहरूको माग। संवैधानिक परिषद सम्बन्धी ऐन 2066 संशोधन गर्न बनेको विधेयक राष्ट्रपति रामचन्द्र पौडेलद्वारा पुनर्विचारका लागि प्रतिनिधि सभामा फिर्ता। निर्यातमा उल्लेख्य प्रगति भएकोमा प्रधानमन्त्री केपी शर्मा ओलीद्वारा सन्तोष व्यक्त। देशभरिबाट नै ट्विन हटाउने घोषणा भएको 10 वर्ष बित्दा पनि कर्णालीका 8 जिल्लाका बासिन्दा अझै पनि ट्विनबाट नदी तथा खोला ओहारपार गर्न बाध्य। र गाँजाका बाल बालिका भोकमरी र कुपोषणको शिकार भइरहेको संयुक्त राष्ट्र संघीय आयोगको भनाई।
सुन त, भोलिको मिटिङको लागि सबैलाई फोन गर्यो?
छैन सर, मेरो मोबाइलमा ब्यालेन्स नै थिएन, अलि पछि गर्छु ल्यान्डलाइनबाट।
ल हेर, मोबाइलमा ब्यालेन्स छैन भनेर हुन्छ? तिमीलाई थाहा छैन, यस कार्यालयले नेपाल टेलिकमको कर्पोरेट युजर ग्रुप अर्थात् सियुजी सेवा लिएको छ। तिम्रो नम्बरलाई पनि सियुजीमा सहभागी गराउन।
अनि सर, मेरो त प्रिपेड नम्बर हो नि।
अहिले नेपाल टेलिकमले प्रिपेड र पोस्टपेड दुवै फोनमा सियुजी सेवा लागू गरिसकेको छ। सियुजीमा आबद्ध भएपछि हाम्रो कर्मचारीहरू बीच निशुल्क र नेपाल टेलिकमको नेटवर्कमा सस्तो दरमा फोन तथा एसएमएस गर्न र डाटा चलाउन पाइन्छ नि। तिमीलाई थप जानकारी चाहिएमा नेपाल टेलिकमको वेबसाइट www.ntc.net.np मा हेर न।
नेपाल टेलिकम, राष्ट्रको संचार।
अब समाचार विस्तारमा। संचार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरूङले मधेस प्रदेशलाई विपद संकटग्रस्त क्षेत्रको घोषणा गरिएसँगै त्यस क्षेत्रको समस्या समाधानका लागि सरकारले तीव्रता दिने बताउनु भएको छ। मन्त्री परिषद बैठकका निर्णयहरू सार्वजनिक गर्न हिजो मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता एवं संचार तथा सूचना प्रविधि मन्त्री गुरूङले नेपाल राजपत्रमा सूचना प्रकाशन भएको मितिले 3 महिना अवधिको लागि मधेस प्रदेशभर विपद संकटग्रस्त क्षेत्र घोषणा गर्ने निर्णय भएसँगै त्यस क्षेत्रमा देखिएको खानेपानी तथा सिंचाई समस्या समाधानका लागि द्रुत गतिमा काम हुने बताउनुभयो।
त्यहाँको अहिलेको समस्या समाधानको लागि सबै घरमा चाहिँ पानीको धारा पर्ने अभियान दुईसँग जोडिन्छ। खेतीपातीको लागि सिँचाइहरूको लागि मोहनहरू पनि सुक्न थाल्यो। त्यसैले यो सबै चिज चाहिँ आज एकै दिनमा चाहिँ त्यो आएको चाहिँ स्थिति होइन त्यो। तर यसबाट चाहिँ मनसुनको 50% कम चाहिँ परेपछि त्यो चाहिँ उत्पन्न भएको तत्कालको समस्या त्यो समस्या हो। त्यस कारणले यो सबै समस्याहरू समाधान अब जनतालाई घरमा पानी पुर्याउनु पर्यो नि। पानी पुर्याउनुको लागि तत्काल चाहिँ थप चाहिँ के अरे राहतको प्रबन्धहरू के गर्न सकिन्छ? अहिले हामीसँग भएको बजेटले त पछि चाहिँ कुनै बेला होला होइन। त्यस कारणले विपद सङ्कटग्रस्त क्षेत्र घोषणा गरेको के हो भने घर घरमा चाहिँ खानेपानीको समस्या समाधान गर्नको लागि पनि।
यस्तै मन्त्री परिषद बैठकले रूकुम पूर्वको सदरमुकाम सिस्ने गाउँपालिकाको वडा नम्बर 5 र 6 पर्ने रूकुम कोटलाई तोक्ने निर्णय गरेको संचार मन्त्री गुरूङले जानकारी दिनुभयो। यस्तै सासेक विद्युत ट्रान्समिशन तथा वितरण आयोजना कार्यान्वयनका लागि ओपेक फण्ड फर इन्टरनेशनल डेभलपमेन्टबाट प्राप्त हुने 100 मिलियन अमेरिकी डलर ऋण स्वीकार गर्ने नेपाल स्काउट सम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक तर्जुमाको लागि सैद्धान्तिक स्वीकृति दिने लगायतका विभिन्न अन्तर्राष्ट्रिय सभा सम्मेलनको मन्त्री स्तरीय भ्रमणहरू स्वीकृत गर्ने निर्णयहरू पनि मन्त्री परिषद बैठकले गरेको छ। प्रतिनिधि सभाको हिजोको बैठकमा सांसदहरूले तराई मधेसमा सुक्खाग्रस्त हुँदा उत्पन्न समस्या, गर्मी र वर्षायाममा लाग्ने डेंगू लगायतका रोगको नियन्त्रण, भ्रष्टाचार नियन्त्रण लगायतका विषयमा सरकारको ध्यानाकर्षण गराउनु भएको छ। सांसदहरूले संघीय सरकारले मधेस प्रदेशलाई संकटग्रस्त क्षेत्र घोषणाले मात्रै समस्या समाधान नहुने भन्दै खानेपानी र सिंचाईको व्यवस्थापनका लागि तत्काल प्रभावकारी कदम चाल्न माग गर्नुभयो। सांसदहरूले जलवायु परिवर्तनका कारण अतिवृष्टि, अनावृष्टि र अल्पवृष्टिको समस्या देखिएको तराई मधेससँगै पहाड़ी भागमा समेत खानेपानी र सिंचाईको समस्या उत्पन्न भएको भन्दै समस्या समाधानका लागि प्रभावकारी योजना ल्याउन पनि माग गर्नुभयो। नेपालमा जलवायु परिवर्तनका कारण तराईमा देखिने विषालु सर्प पहाड़ी र हिमाली क्षेत्रमा समेत फैलन थालेको र सर्पदंशका कारण धेरै मानिसले ज्यान गुमाउन परिरहेको भन्दै सर्पदंशको सहज उपचारको व्यवस्था मिलाउन पनि माग गर्नुभयो। बैठकमा सांसदहरूले गर्मी र वर्षा शुरू भएसँगै डेंगू बढ़ेको भन्दै त्यसको नियन्त्रणका लागि सरकारको ध्यान आकर्षण गराउनुभयो। सांसदहरूले अख्तियार शिक्षा लगायतका विधेयक विषयगत समितिमा छलफलमा भइरहेको ढिलाइका सम्बन्धमा सदनको ध्यानाकर्षण गराउनुभयो। यसैबीच राष्ट्रिय स्वतन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीले हिजो पनि संसद बैठक बहिष्कार गरेका छन्। भिजिट भिसा प्रकरणको निष्पक्ष छानबिनका लागि उच्चस्तरीय संसदीय समिति गठनको माग गर्दै गत जेठ 13 गतेदेखि सदनमा उनीहरूले विरोध गर्दै आएका छन्। प्रतिनिधि सभाको हिजोको बैठकले मानव बेचबिखन तथा ओसार पोसार नियन्त्रण पहिलो संशोधन विधेयक 2081माथि विचार गरियोस् भन्ने प्रस्ताव स्वीकृत गरेको छ। बैठकमा महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री नवल किशोर शाह सुडीले प्रस्तुत गर्नुभएको प्रस्तावमाथिको छलफलका क्रममा सांसदहरूले सूचना प्रविधिको प्रयोग बढ़दै जाँदा अपराधको प्रवृत्ति र क्षेत्रमा समेत परिवर्तन आएका हुनाले त्यसलाई सम्बोधन गर्ने गरी कानूनी सुधार गर्नुपर्ने बताउनुभयो। बैठकमा सांसदहरूले राम्रो सेवा सुविधा एवं लाभको प्रलोभन देखाएर झुक्याउने र मानव अंग बेचबिखन श्रम शोषण तथा यौन शोषण हुने गरेकाले कानूनी सुधारका साथसाथै यसको कार्यान्वयनका लागि आवश्यक स्रोत साधनको समेत सुनिश्चित गर्न माग गर्नुभयो। मानव बेचबिखनबाट महिला बाल बालिका र विपन्न वर्गका नागरिक बढ़ी प्रभावित हुने गरेकाले विधेयकमा पीड़ितलाई क्षतिपूर्ति भरण पोषण र समाज तथा परिवारमा पुनस्थापनाका लागि छुट्टै कोषको व्यवस्था गर्न समेत सांसदहरूले माग गर्नुभयो। यस्तै बैठकमा भूमि व्यवस्था सहकारी तथा गरीबी निवारण मन्त्री बलराम अधिकारीले प्रस्तुत गर्नुभएको भूमि सम्बन्धी केही ऐनलाई संशोधन गर्ने विधेयक 2082 दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस् भन्ने प्रस्ताव पनि स्वीकृत भएको छ। प्रतिनिधि सभाको बैठक आज दिउँसो 1 बजे बस्दैछ। खानेपानी मन्त्री प्रदीप यादवले तराई मधेसमा उत्पन्न खानेपानी समस्या समाधानका लागि आवश्यक जनशक्ति परिचालन गर्न मातहतका निकायलाई निर्देशन दिनुभएको छ। खानेपानी मन्त्रालयमा हिजो आयोजित उच्च व्यवस्थापन टीम एसएटी बैठकमा मन्त्री यादवले 12 र पर्सामा उत्पन्न खानेपानी समस्याको तत्काल समाधानका लागि सम्बन्धित एवं मातहतका प्रमुखलाई आवश्यक जनशक्ति परिचालन गर्न निर्देशन दिनुभएको हो। प्रधानमन्त्री केपी शर्मा ओली आज विभिन्न कार्यक्रमका लागि महोत्तरी र बारा जाँदै हुनुहुन्छ। प्रधानमन्त्री ओलीले महोत्तरीको मटिहानी नगरपालिका 8 स्थित बिग ही नदी पुलको उद्घाटन, वड़ा नम्बर 6 नवनिर्मित प्रसूति गृहको उद्घाटन र सभालाई सम्बोधन गर्ने कार्यक्रम रहेको उहाँको निजी सचिवालयले जनाएको छ। महोत्तरीमै जनकपुर कुर्था शम्सी सड़क खण्ड रौजा स्थित रातुखोला पुल उद्घाटन गर्नुहुने कार्यक्रम पनि तय भएको छ। यसै गरी बाराको परवानीपुर गाउँपालिकाको नवनिर्मित प्रशासकीय भवनको उद्घाटन र सभालाई सम्बोधन गर्ने कार्यक्रम पनि रहेको छ। प्रधानमन्त्रीले त्यहाँ कृषकहरूसँग छलफल गर्ने कार्यक्रम समेत तय भएको छ। राष्ट्रपति रामचन्द्र पौडेलले संवैधानिक परिषद काम कर्तव्य र अधिकार कार्यविधि सम्बन्धी ऐन 2066 संशोधन गर्न बनेको विधेयक पुनर्विचारका लागि प्रतिनिधि सभामा फिर्ता पठाउनु भएको छ। राष्ट्रपति पौडेलले संविधानको धारा 113 उपधारा 3 बम्बोजिम पुनर्विचारका लागि विधेयक उत्पत्ति भएको प्रतिनिधि सभामा हिजो फिर्ता पठाउनु भएको राष्ट्रपति कार्यालयका प्रवक्ता शैलजा रेग्मी भट्टराईद्वारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ। दुवै सदनबाट पारित भएको संवैधानिक परिषद सम्बन्धी संशोधन गर्न बनेको विधेयक प्रमाणीकरणका लागि गत असार 31 गते राष्ट्रपति पौडेल समक्ष पठाइएको थियो। संविधानमा संवैधानिक परिषदमा प्रधानमन्त्री, सभामुख, उपसभामुख, राष्ट्रिय सभाका अध्यक्ष, प्रधान न्यायाधीश, प्रमुख विपक्षी दलको नेता रहने व्यवस्था गरिएको छ। विद्यमान ऐनमा परिषदको बैठक सञ्चालन गर्न तथा निर्णय गर्न बहुमत सदस्य उपस्थित अनिवार्य गरिएकोमा संशोधित विधेयकमा परिषदका अन्य सदस्य उपस्थित नभए पनि प्रधानमन्त्री सहित 2 जनाले निर्णय गर्न सकिने व्यवस्था गरिएको छ। प्रधानमन्त्री केपी शर्मा ओलीले आर्थिक वर्ष 2081-82 निर्यातमा इतिहासकै उच्च बिन्दु हासिल भएकोमा सन्तोष व्यक्त गर्नुभएको छ। प्रधानमन्त्री ओलीले हिजो सामाजिक सञ्जाल मार्फत आर्थिक वर्ष 2081-82 नेपालले 2,77,03,02,00,00 रूपियाँ बराबरको वस्तु तथा सेवाको निर्यात गर्न सफल भएकोमा सन्तोष व्यक्त गर्नुभएको हो। आफू प्रधानमन्त्री हुनु अघि अघिल्लो वर्ष नेपालको कुल निर्यात 1,52,38,12,00,00 रूपियाँ मात्र रहेको पनि उहाँले उल्लेख गर्नुभएको छ। राष्ट्रिय सभा अन्तर्गतको सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिमा राष्ट्रिय निकुञ्जहरूसँग सम्बन्धित नीतिगत समस्या पहिचानका लागि गठित उपसमितिले तयार पारेको प्रतिवेदनमाथि हिजो छलफल भएको छ। समितिको बैठकमा सुमित्रा बिसी, रेणु चन्द, मदन कुमारी शाह गरीमा, युवराज शर्मा, श्रीकृष्ण प्रसाद अधिकारी लगायतका सांसदहरूले निकुञ्जहरूलाई संरक्षण गर्दै विकासलाई समेत अवरोध नहुने गरी नयाँ नीति बनाउनु पर्नेमा जोड़ दिनुभयो। सांसदहरूले निकुञ्जभित्र प्राकृतिक प्रकोपका घटना घटेमा त्यसको सहज व्यवस्थापन गर्न सकिने नीति बनाइनुपर्ने धारणा राख्नुभयो। समितिको बैठकमा प्रतिवेदनमा उल्लेख निकुञ्जभित्र खनिज पदार्थको खानी फेला परेमा त्यसलाई राज्यले उद्योगका रूपमा विकास गर्न सक्ने भन्ने बुदामा सांसदहरूबीच सहमति जुट्न नसक्दा बैठकले हिजो प्रतिवेदन पारित गर्न सकेन। समितिले राष्ट्रिय निकुञ्जहरूसँग सम्बन्धित नीतिगत समस्या पहिचानका लागि मदन कुमारी शाह गरिमाको संयोजकत्वमा उपसमिति गठन गरेको थियो। समितिका सभापति माया प्रसाद शर्माले पुनः एकपटक विज्ञहरूसँग छलफल गरेर प्रतिवेदन समितिले पारित गर्ने बताउनुभयो। प्रतिनिधि सभा अन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समितिमा नेपाल हवाई सेवा प्राधिकरण विधेयक 2081-82 छलफल भएको छ। समितिमा हिजो संशोधन प्रस्तावक सांसदले विधेयकका विविध पक्षबारे धारणा राख्दै सुरक्षित, प्रभावकारी र आत्मनिर्भर हवाई क्षेत्र निर्माणका लागि प्रष्ट नीति आवश्यक रहेको बताउनुभयो। लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले एक वर्षे उपलब्धिहरूको विवरण सार्वजनिक गर्नुभएको छ। राप्ती उपत्यका देउखुरीमा हिजो पत्रकार सम्मेलनको आयोजना गरेर मुख्यमन्त्री आचार्यले उपलब्धिहरूको विवरण सार्वजनिक गर्दै प्रदेश सरकार संघीय संरचनाको अपरिहार्य तहका रूपमा विकास हुँदै गएको प्रष्ट पार्नु भएको हो। सुशासनलाई केन्द्र बिन्दुमा राख्दै 5 वर्षे रणनीतिक योजना तयार पारी राजस्व वृद्धि, पूँजीगत खर्चमा सुधार र प्रशासनिक कार्य सम्पादनमा उल्लेखनीय प्रगति भएको मुख्यमन्त्री आचार्यले बताउनुभयो। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले वर्तमान निर्वाचन सम्बन्धी व्यवस्थाका कारण कुनै एक पार्टीलाई एकल बहुमत ल्याउन कठिन हुने बताउनु भएको छ। नेपाली कांग्रेस धादिङका पूर्व सभापति स्वर्गीय भरत प्रसाद उप्रेतीको 13 दिनको तिथिमा धुनीबेसी नगरपालिका 7-9 विषयमा आयोजित श्रद्धांजलि सभामा सभापति देउवाले बहुमत ल्याउने वातावरण सिर्जना गर्न गुटको अन्त्य गर्न आवश्यक रहेको बताउनुभयो। पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीले देशको समृद्धि अब सपनामा सीमित नभई संकल्प बन्नुपर्ने बताउनु भएको छ। काठमाडौँमा हिजो आयोजित आर्थिक सम्मेलन राइजिङ नेपाल समिटलाई सम्बोधन गर्दै पूर्व राष्ट्रपति भण्डारीले समृद्धि केही सीमित व्यक्तिले नाफा कमाउने कुरा मात्र नभई सामाजिक न्याय, समानता र विश्वासको स्रोत भएको बताउनुभयो। समृद्धिका लागि राष्ट्रिय पूँजीको निर्माण तथा रुग्ण उद्योगको पुनः व्यवस्थापन र पुनः उत्थान गरिनुपर्ने र प्राकृतिक तथा सांस्कृतिक सम्पदालाई श्रृंगार गरेर पर्यटनको विकासलाई अघि बढ़ाउनुपर्ने पूर्व राष्ट्रपति भण्डारीले बताउनुभयो। महिला बाल बालिका तथा ज्येष्ठ नागरिक मन्त्री नवल किशोर शाह सुडीले नेपाललाई छिट्टै नै सड़क बाल बालिका मुक्त घोषणा गर्ने गरी काम भइरहेको बताउनु भएको छ। मन्त्रालयमा हिजो आयोजित पत्रकार सम्मेलनमा मन्त्री सुडीले सड़क बाल बालिका मुक्त नेपाल घोषणा अन्तिम चरणमा रहेको, महिला सशक्तिकरण र विभेद अन्त्यका लागि विभिन्न संघ संस्थाहरूको सहकार्यमा उल्लेखनीय प्रगति हुँदै गएको बताउनुभयो। सरकारले 10 वर्ष अघि नै देशभरबाट त्विन हटाउने घोषणा गरे पनि कर्णालीका 8 जिल्लाका 55 स्थानका बासिन्दा अझै पनि त्विनबाटै नदी तथा खोला नाला वारपार गर्न बाध्य छन्। पाएक पर्ने स्थानमा पुल नहुँदा दैनिक उपभोग्य वस्तु ओसार पसारदेखि विद्यार्थी र बिरामीलाई समेत त्विनबाटै जोखिमपूर्ण रूपमा आवत जावत गर्नुपर्ने बाध्यता रहिआएको छ। सुर्खेतबाट संवाददाता आकाश तारा बयकको रिपोर्ट।
सरकारले 10 वर्ष पहिले नै त्विन मुक्त देश बनाउने घोषणा गरे पनि कर्णालीका 55 स्थानका बासिन्दा त्विनबाटै जोखिमपूर्ण यात्रा गर्न बाध्य छन्। अरू समयमा त्विन तर्न सहज भए पनि वर्षातमा समस्या हुने गरेको छ। पाएक पर्ने स्थानमा पुल नहुँदा दैनिक उपभोग्य माल सामान ओसार पसार, औषधि उपचार, विद्यार्थी तथा सर्वसाधारणलाई दैनिक आवत जावत गर्न शास्ति हुने गरेको सुर्खेतकी स्थानीय दीपा विकप बताउनुहुन्छ।
त्विन बाहेक अन्त कतै बाहिर जाने ठाउँ छैन, त्विन तर जान्छौँ, हामीलाई बहुत गाह्रो छ। पुलहरू पनि केही छैन हामीहरूको लागि, बजारतिर जाँदा, मेडिकल जाँदा, स्कुल जाँदा विद्यार्थीहरूलाई पनि धेरै समस्या छ।
कर्णाली प्रदेश सरकार त्विन मुक्त नीति कार्यान्वयन गर्न नयाँ आर्थिक वर्ष शुरू नहुँदैदेखि जुटेको देखिन्छ। चालु आर्थिक वर्षभित्रै त्विन विस्थापन गरी थप 75 नयाँ झुलुङ्गे पुल निर्माण गर्न प्रदेश सरकारले 37,85,00,000 बजेट विनियोजन गरेको छ। त्विनबाट असुरक्षित यात्रा गर्नुपर्ने समस्याको दीर्घकालीन समाधान गर्न सरकारले त्विन मुक्त अभियान थालनी गरी सम्भवत चालु आर्थिक वर्ष भित्रै त्विन मुक्त कर्णाली बनाउने लक्ष्य रहेको प्रदेशको भौतिक पूर्वाधार तथा शहरी विकास मन्त्रालयका सूचना अधिकारी सरदा बस्यालको भनाइ छ।
कति त्विन सञ्चालनमा छन्, कति सञ्चालनमा छैनन् र झनुमे पुल कति आवश्यक हो त भनेर विवरण प्राप्त भइसकेपछि यही आर्थिक वर्षमा हामीले सबै त्विनहरूलाई विस्थापित गरेर त्यसलाई चाहिँ झनुमे पुल बनाउने योजना गरेका छौँ।
2072 सालमै प्रधानमन्त्री केपी शर्मा ओलीले 2 वर्षभित्र देशलाई त्विन मुक्त बनाउने महत्वाकांक्षी घोषणा गरे पनि अझै कर्णालीका नागरिक ज्यानको बाजी लगाएर त्विनको जोखिमपूर्ण यात्रा गर्न बाध्य छन्। यो आर्थिक वर्षभित्रै कर्णालीबाट त्विन हटाउने सरकारी घोषणालाई तदारुकताका साथ कार्यान्वयन गराउन सबैको सक्रियता आवश्यक देखिन्छ। आकाश तारा बयक, रेडियो नेपाल सुर्खेत।
रिपोर्ट प्रस्तुत गर्दै हुनुहुन्थ्यो आकाश तारा बयक। राष्ट्रपति रामचन्द्र पौडेललाई ज्येष्ठ राष्ट्रिय नागरिक महासंघका प्रतिनिधिले हिजो भेट गर्नु भएको छ। महासंघका प्रतिनिधि मण्डलले राष्ट्रपति भवन शीतल निवासमा भेट गरी ज्येष्ठ नागरिकका विभिन्न समस्याबारे राष्ट्रपतिलाई जानकारी गराएको हो। उहाँहरूले राष्ट्रिय सभामा ज्येष्ठ नागरिकको तर्फबाट प्रतिनिधित्व सुनिश्चित गर्ने, वृद्ध भत्ता वितरण प्रणालीमा सुधार गर्ने, आर्थिक वर्गीकरणका आधारमा भत्ता दिने व्यवस्था गर्नुपर्नेमा जोड़ दिनुभयो। उहाँहरूले नागरिकता विहीन ज्येष्ठ नागरिकलाई नागरिकता दिलाउनु पर्ने, संयुक्त परिवारको अवधारणालाई अगाडि बढ़ाउनु पर्ने लगायतका समस्या राष्ट्रपति पौडेल समक्ष राख्नु भएको थियो। राष्ट्रपति पौडेलले ज्येष्ठ नागरिकका समस्यालाई सम्बन्धित निकायको ध्यानकर्षण गराउने र आफूले उक्त समस्या समाधानका लागि सकारात्मक पहल गर्ने बताउनुभयो। संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सेवाग्राहीको गुनासो सुनवाई तथा समाधानका लागि गुनासो व्यवस्थापन इकाई स्थापना गर्ने भएको छ। मन्त्री स्तरको निर्णय अनुसार मन्त्रालयले प्रवाह गर्ने सबै प्रकृतिका सेवा र सोको प्रक्रिया एवं नतिजाको सम्बन्धमा गुनासा सम्बोधन गर्न क्षमता विकास महाशाखा अन्तर्गतको सुशासन शाखाले गुनासो व्यवस्थापन इकाईका रूपमा काम गर्ने जनाइएको छ। सड़क निर्माणका क्रममा सिंचाई कुलो पुरिएपछि सल्यानका किसान संकटमा परेका छन्। कुलो पुरिएका कारण धान रोप्ने समयमा सिंचाईको अभाव हुँदा धान रोप्न र सिंचाई गर्न समस्या परेको भन्दै सिंचाईको व्यवस्था गरिदिन सरकारसँग माग गरेका छन्। सल्यानबाट संवाददाता दीपक शर्माको रिपोर्ट।
कुमा गाउँपालिकाका मदन लामिछाने खेतमा लगाएको धान सुक्न थालेकोमा चिन्तित हुनुहुन्छ। साउनमा वर्षे भेल आएर लगाएको धान बाली खोलाले कटान गरिदिन्छ कि भन्ने समयमा पानी नपरेपछि मोटरको सहायताले धान खेतमा पानी लगाइरहनु भएको छ। एकातिर पानी नपर्दाको पीड़ा छ त सड़क निर्माणका क्रममा पुरिएको सिंचाई कुलो मरमतका लागि स्थानीय सरकारसम्म धाउँदाको पीड़ा अर्को छ।
यो कुलो पुरियो, हामीले यो कार्यकालमा मात्र नभएर योभन्दा अघिल्लो कार्यकालको स्थानीय तहसँग पनि भन्यौँ,
अहिले पनि कुरा उठाइरहेछौँ तर हाम्रो सुनवाई हुँदैन. जति बनायो त्यति नै यो रोडबाट तल गइहाल्छ. अब यो कुलो नहुन्जेल दिगो समस्याको समाधान हुँदैन. र यहाँ 250 हेक्टर भन्दा बढी नै जमिन छ. सम्भवत एक नम्बर वडाको खेतीयोग्य भूमि यो मात्रै हो.
पहिले कुलोबाट खेतसम्म सजिलै पानी आउँथ्यो. करिब 250 हेक्टर भन्दा बढी खेतमा सिंचाई पुर्याउँदै आइरहेको थियो. तर कुलो सड़क निर्माणका क्रममा पुरिएपछि मोटरबाट पानी तानेर सिंचाई गर्नुपर्ने बाध्यता रहेको अर्का किसान दिल्ली बहादुर चन्दको भनाई रहेको छ.
हामीलाई यता मर्मखोलाबाट कुलो आउँछ, अब यो सड़कले गर्दाखेरि कुलो भत्काइदियो, पुरियो, अब जति फेरि गराउँदै जानु पुरिँदै जान्छ. अब अलि मान्छेले खाडो खनेर पाइप साइप जडान गरिदिने भने थियो.
मध्य साउन लाग्नै लाग्दा समेत पानी नपर्दा रोपेको धान पनि सुक्न थालेको छ. पानी नपर्दासम्मका लागि स्थानीय सरकारले वा अन्य विभिन्न निकायहरूले मोटरको व्यवस्था गरिदिए किसानलाई राहत हुने ठकेन्द्र चन्दले बताउनु भयो.
रोपेको जुन खेतहरू छ फुटिसकेका छ, त्यसको लागि कुनै मोटरहरू भए पनि जेनेरेटरहरू जस्तो एउटा भइदिए पनि राहत हुन्थ्यो जनतालाई. तर हामी अहिले खाल्डो खनेर पनि पानी जम्मा भइराखेन, यो जेनेरेटरलाई पनि पानी पुग्दैन. त्यो कारणले स्थानीय सरकारले केही पानी खोला नआउँदासम्म केही व्यवस्थापन गरिदिएको भए राम्रो हुन्थ्यो भन्ने.
विकासले सहजता ल्याउनु पर्छ, हैरानी होइन. यस्ता योजनामा साना कुराहरूको व्यवस्था गर्दा स्थानीय जनताको दैनिकीमै असर पर्छ भन्ने कुरा कुमाका किसानहरूको पीड़ाबाट स्पष्ट देखिन्छ. दीपक शर्मा, सल्यान.
रिपोर्ट प्रस्तुत गर्दै हुनुहुन्थ्यो संवाददाता दीपक शर्मा. अब अन्तर्राष्ट्रिय समाचार. शरणार्थी सम्बन्धी संयुक्त राष्ट्रसंघीय आयोगले गाजाका बाल बालिका गम्भीर संकटबाट गुज्रिएको तथ्य सार्वजनिक गरेको छ. संयुक्त राष्ट्रसंघीय आयोगले गाजामा प्रत्येक 5 जना बाल बालिका मध्ये 1 जना कुपोषणको शिकार भएको जनाएको छ. साथै त्यहाँका बाल बालिकाले पर्याप्त मात्रामा खाना नपाउँदा भोकमरीको चपेटामा परि मृत्युवरण गरिरहेको अन्तर्राष्ट्रिय समाचार संस्था बीबीसीले जनाएको छ. यसैबीच गाजामा रहेका अन्तर्राष्ट्रिय सहायता संस्था तथा मानव अधिकार समूहहरूले गाजामा व्यापक भोकमरीको चेतावनी दिएका छन्. गाजामा आपूर्ति नरोकेको इजरायलले बताए पनि त्यहाँ आपूर्ति समस्या रहेको संचार माध्यमहरूले जनाएका छन्. रूसको सुदूरपूर्वी दुर्गम क्षेत्रमा हिजो करिब 49 जना यात्रु बोकेको यात्रुवाहक विमान दुर्घटना हुँदा त्यसमा सवार सबैको मृत्यु भएको छ. सोभियत संघमा निर्मित ट्विन प्रोपेलर एन्टोनोभ 24 विमान दुर्गम र घना जंगलमा खसेको र दुर्घटना स्थलबाट धुवाको मुस्लो उड़ेको देखिएको भिडियोहरू रूसी संचार माध्यमहरूले सम्प्रेषण गरिरहेका छन्. थाइल्याण्ड र कम्बोडियाको विवादित सीमामा दुई देशका सैनिकहरूबीच भिडन्त हुँदा कम्तीमा 12 जनाको मृत्यु भएको छ. दुई देशबीच 100 वर्ष भन्दा अघिदेखि सीमा विवाद चल्दै आएको छ. मृत्यु हुनेमा अधिकांश मानिसहरू सर्वसाधारण नागरिक भएको र थाइल्याण्डका 3 प्रान्तका बासिन्दा भएको थाई सेनाले जनाएको छ. कम्बोडियाले आफ्नो तर्फ कोही हताहत भए नभएको उल्लेख गरेको छैन. अब आर्थिक समाचार.
यस आर्थिक समाचारको साथमा नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक.
साउनको पहिलो साता सकिएको छ, तर कतै वर्षा नै भएको छैन भने कतै केही वर्षा भए पनि त्यो धान खेतीका लागि पर्याप्त छैन. वर्षा नहुँदा धानको भण्डारको रूपमा रहेको तराई मधेसका जिल्लाहरूमा धेरैजसो धानखेत अझै बाँझो नै रहेको छ भने रोपाई भएका धानखेत समेत सुक्दै गएको कृषकहरूले बताएका छन्। जिल्लाहरूमा उपलब्ध सिंचाई सुविधाबाट केही राहत भए पनि त्यो नै पर्याप्त नभएको र अबको केही दिन वर्षा नहुने हो भने धान उत्पादनमा ठूलो रास आउने रूपन्देहीको सिलौटियाका किसान त्रिभुवन दत्त मिश्रले बताउनुभयो. यसैबीच सरकारले खडेरीका कारण प्रभावित मध्य प्रदेशका 8 जिल्लालाई संकटग्रस्त क्षेत्र घोषणा गरेपछि तराई मधेसका अन्य जिल्लाहरूमा समेत खडेरीको समस्या रहेको भन्दै ती सबै क्षेत्रलाई संकटग्रस्त क्षेत्र घोषणा गरी राहतका कार्यक्रमहरू अघि बढ़ाउन कृषकहरूले आवाज उठाइरहेको लुम्बिनी प्रदेशका प्रदेश सांसद सुधाकर पाण्डेले बताउनुभयो. नेपालगंजदेखि भारतको राजधानी दिल्लीका लागि सीधा उडानको व्यवस्था मिलाउनु पर्ने बाँकेका स्थानीय नेतृत्वले जोड़ दिएका छन्। नेपाली कांग्रेस, नेकपा, एमाले लगायतका राजनीतिक दलका स्थानीय नेतृत्वले नेपालगंजदेखि दिल्ली उडानले त्यस क्षेत्रकै अर्थतन्त्र चलायमान हुने निष्कर्ष निकाल्दै सरकारसँग उडानका लागि पहल गर्न माग गरेका छन्। नेकपा एमाले बाँकेका अध्यक्ष निरग गुरूङ र नेपाली कांग्रेस बाँकेका सचिव सुधांशु कोइराला लगायतले सबै दललाई विकासका सवालमा एक ठाउँमा उभिन आग्रह गर्दै आर्थिक समृद्धि सबैको मूल एजेण्डा बनाउने गरी काम गर्नु अहिलेको आवश्यकता भएको बताउनुभयो. केही दिनदेखि लगातार बढ़दै आएको शेयर बजार साताको शेयर कारोबारको अन्तिम दिन बिहिबार पनि बढ़ेको छ। बिहिबार नेप्से परिसूचक 3.76 अंकले बढ़ेर 2982.64 बिन्दुमा पुगेको छ। मौद्रिक नीतिपछि बढ़दै गरेको शेयर बजार बैंकहरूले साउनका लागि ब्याजदर घटाउँदा र वैकल्पिक लगानीको सीमितता समेत हुँदा शेयरमा लगानी बढ़ेको र त्यसले बजारलाई थप उचाइमा पुर्याएको लगानीकर्ता रमिला खनालले बताउनुभयो। गुल्मीको सत्यवती गाउँपालिकाले गाईपालक किसानलाई प्रोत्साहन गर्न पहिलो बेत ब्याउने गाईका लागि प्रति गाई 10,000 रूपियाँ अनुदान दिने भएको छ। पालिकाले यही साउन 1 गतेदेखि आगामी वर्षको असार 15 गतेभित्र आफ्नो फर्म वा घरमा पालेको गाई पहिलो पटक ब्याएमा 10,000 रूपियाँ अनुदान रकम उपलब्ध गराउने सत्यवती गाउँपालिकाका अध्यक्ष टीकाराम पाण्डेले बताउनुभयो।
आर्थिक समाचार प्रस्तुत गर्दै हुनुहुन्थ्यो सुरेन्द्र मणि त्रिपाठी। अब खेल समाचार।
विभागीय टोली नेपाल एपीएफ फुटबल क्लबले एन्फा यु 16 युथ लीगमा बिहिबार न्यूरोड टीम एनआरटी विरूद्ध 1-0 गोलको कठिन जीत दर्ता गरेको छ। जीतसँगै 8 खेलमा 15 अंक जोडेको एपीएफ चौथो स्थानमा उक्लिएको छ। पराजित एनआरटी समान खेलबाट 5 अंकका साथ 12 स्थानमा छ। सातदोबाट स्थित एन्फा मुख्यालय मैदानमा प्रकाश खनालले गरेको एक मात्रै गोल एपीएफको जीतमा निर्णायक बन्यो। अर्को खेलमा मच्छिन्द्र फुटबल क्लबले संकटा क्लब विरूद्ध 2-1 गोलको पुनागमन जीत दर्ता गरेको छ। जीतसँगै 8 खेलमा 17 अंक जोडेको मच्छिन्द्र तेस्रो स्थानमा उक्लिएको छ। पराजित संकटा समान खेलबाट 18 अंकका साथ दोस्रो स्थानमा कायम छ। सातदोबाट स्थित एन्फा मुख्यालय मैदानमा मच्छिन्द्रलाई जीत दिलाउन राहुल कुमार युञ्जन र गोविन्द्र विकले गोल गरे। संकटाका लागि पेम्बा तामाङले गोल गरे। नेपालको सबैभन्दा ठूलो टी10 क्रिकेट प्रतियोगिता नेपाल स्टिम प्रिमियर लीग एनएसपीएलको लागि खेलाड़ी रजिस्ट्रेशन खुला भएको छ। डीजीआर स्पोर्ट एण्ड इभेन्ट म्यानेजमेन्ट प्रणालीको आयोजनामा हुने प्रतियोगितामा सहभागी हुन चाहने नेपाली खेलाड़ीको लागि रजिस्ट्रेशन खुला गरिएको हो। डीजीआरका अनुसार आगामी भदौ 8 गतेसम्मका लागि रजिस्ट्रेशन गर्न सकिनेछ। खेलाड़ी दर्ताका क्रममा ब्याटर तथा बलरले रू 1,000 र अलराउण्डरले रू 1,200 शुल्क तिर्नुपर्नेछ।
खेल समाचार प्रस्तुत गर्दै हुनुहुन्थ्यो अजय बम। अब मौसम सम्बन्धी जानकारी। आज बागमती गण्डकी र लुम्बिनी प्रदेश लगायत बाँकी प्रदेशका पहाड़ी भूभागका केही स्थानहरू तथा बाँकी भूभागका थोरै स्थानहरूमा मेघगर्जन चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। बागमती र गण्डकी प्रदेशका पहाड़ी भूभागका 1-2 स्थानमा अधिक वर्षाको पनि सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। गत 24 घण्टामा काठमाडौँ उपत्यकामा मापन गरिएको अधिकतम तापक्रम 31.7 डिग्री सेल्सियस, न्यूनतम तापक्रम 22.3 डिग्री सेल्सियस, वर्षा 12.1 मिलिमिटर। आज दिउँसो काठमाडौँ उपत्यकाको अधिकतम तापक्रम 29-31 डिग्री सेल्सियसका बीच रहने अनुमान गरिएको छ। काठमाडौँ उपत्यकामा सूर्योदय अघि बिहान 5:23 भयो भने सूर्यास्त भरे साँझ 6:58 हुनेछ। अन्तमा यस प्रसारणका प्रमुख समाचार फेरि एकपटक। मधेस प्रदेशमा देखिएको खडेरीको समस्या तत्काल समाधान गर्न पहल गर्ने मन्त्री परिषदको निर्णय। सुक्खाग्रस्त क्षेत्रमा खाने पानी र सिंचाईको व्यवस्था मिलाउन सांसदहरूको माग। संवैधानिक परिषद ऐन 2066 संशोधन गर्न बनेको विधेयक राष्ट्रपति रामचन्द्र पौडेलद्वारा पुनर्विचारका लागि प्रतिनिधि सभामा फिर्ता। निर्यातमा उल्लेख्य प्रगति भएकोमा प्रधानमन्त्री केपी शर्मा ओलीद्वारा सन्तोष व्यक्त। देशभरिबाटै त्विन हटाउने घोषणा भएको 10 वर्ष बित्दा पनि कर्णालीका 8 जिल्लाका बासिन्दा अझै पनि त्विनबाट नदी तथा खोला वारपार गर्न बाध्य। र गाजाका बाल बालिका भोकमरी र कुपोषणको शिकार भइरहेको संयुक्त राष्ट्रसंघीय आयोगको भनाई। रेडियो नेपालबाट बिहान 7 बजेको समाचार सकियो। समाचारको अर्को बुलेटिन 8 बजे अंग्रेजीमा सुन्न सक्नुहुनेछ। हवस् त, नमस्कार।